अल्मोरिद के एक मेहमान, एक रिसर्च फेलो आज मेरे साथ हैं, डॉक्टर शहजाद सलीम साहब। ये मेरे मेहमान हैं और इनसे हम सवालात पूछेंगे, और कुछ ऐसे सवालात जो अक्सर यहाँ पर लोग पूछते हैं। जावेद अहमद गामदी साहब से भी सवालात मालूम किए जाते हैं और उनसे वो करते हैं, ख़ास तौर पे वो क्रिटिकल क्वेश्चन जो हमारे दोस्त डॉक्टर अथर सिद्दीकी ने जमा करके मुझे दिए लोगों से पूछ के, कि आप उसको कह लें मुख्तसर लफ्ज़ों में कि जी उसको इल्ज़ामात लगाते हैं वो अल-मौरिद और जावेद अहमद गामदी साहब की फिक्र के ऊपर। जावेद अहमद गामदी का नाम अब सिर्फ पाकिस्तान ही नहीं बल्कि बैरून मुल्क भी जाना पहचाना है और लोग उनकी तरफ अब आ रहे हैं, सुनते हैं। ख़ास तौर पे टेलीविज़न ने उन इसमें बहुत अहम किरदार अदा किया है। डॉक्टर शहजाद सलीम का मैं तारुफ इन्हीं से मालूम करूंगा और इन्हीं से पूछूंगा कि ये बताएं कि ये क्यों और किस तरीके से अल-मौरिद से वाबस्ता हुआ, क्योंकि ये मुझे पता है कि ये एक इंजीनियर हैं। तो अस्सलाम वालेकुम डॉक्टर साहब।
जी वालेकुम अस्सलाम।
डॉक्टर साहब, पहला सवाल मेरा आपसे यही है कि आपने लाहौर से इंजीनियरिंग की और फिर अल-मौरिद से वाबस्ता होगा, कभी इंजीनियरिंग में भी जाने का इत्तेफाक हुआ आपका या नहीं?
नहीं जी, इत्तेफाक से ऐसा हुआ कि 1988 में जब मैं फाइनल ईयर में था इंजीनियरिंग में, तो मेरे जहन में ही शिद्दत से ख्वाहिश पैदा हुई कि मैं मज़हब को डेप्थ में जानूँ और उसका एक तालिबे इल्म बनूँ, और मुझे कोई इसका कोई सबब या सबील नज़र नहीं आ रही थी। तो चुनाचे इत्तेफाक से उस्ताद अमीन अहसन इस्लाही से रब्ता हुआ, उनसे मुलाकात हुई, मैं उनके पास मिलने गया। ये गामदी साहब के उस्ताद हैं और उनसे मिल के ही मालूम हुआ कि उनसे गुफ्तगू करना ज़रा मुश्किल है, वो ज़रा सकले समात के शिकार थे, ऊंचा सुनते थे, तो लिख के गुफ्तगू उनसे हो रही थी। लिख के गुफ्तगू होने के नतीजे में कुछ कम्युनिकेशन में मुश्किल पेश आई, तो वहाँ मौजूद उन्हीं के एक शागिर्द ने कहा कि भाई इनके एक और शागिर्द हैं जावेद अहमद गामदी, उनका नाम है, मॉलटाउन में रहते हैं, आप उनके पास चले जाएं तो शायद आपके लिए आसानी से।
तो यूं आपका तो इस तरह से तारुफ हुआ। और
लेकिन उनसे मिलने से पहले मैं ये फैसला कर चुका था कि अगर मुझे कोई दीन का इल्म हासिल करने के लिए कोई प्लेटफॉर्म मिलता है तो मैं अपने इख्तिताम पे, इंजीनियरिंग की तालीम के इख्तिताम पे मैं वहां वाबस्ता हो जाऊंगा।
तो फिर आप इंजीनियरिंग आपने कम्प्लीट
की? फिर इंजीनियरिंग मैंने कम्प्लीट ली 1990 में, और बल्कि कम्प्लीशन के दौरान ही मैं अल-मौरिद से वाबस्ता हो गया था, और फॉर्मली वाबस्ता मैं तब हुआ जब इंजीनियरिंग मैंने कम्प्लीट की।
अच्छा डॉक्टर साहब, पहला सवाल तो अल-मौरिद का जो नाम है इसी के ऊपर कहा जाता है कि जी बड़ा मुश्किल नाम जो है गामदी साहब ने चुना है, ज़रा इसके हमारे आम फहम लफ्ज़ों में हमारे नाज़रीन को बताएं।
अरबी जबान का ये लफ्ज़ है जी अल-मौरिद, और इसका मतलब है प्यास बुझाने की जगह, जैसे घाट कह सकते हैं आप, और ये असल में एक मेटाफर है, यानी आप ये कह लीजिए ये उसकी जो इशारा है इसमें वो ये है कि ये इल्म की प्यास बुझाने की जगह है।
अच्छा,
गोया कि ये इस तरह से इसको इसका नाम
इसलिए ये है
जी।
अब तो खैर ये नाम बहुत मकबूल हो चुका है और लोग इससे वाकिफ हैं बहुत अच्छे तरीके से। हमने जब यहाँ पर कनाडा में अल-मौरिद का हमारे फैसल साहब ने यहाँ बुनियाद रखी, और तो उस वक्त ये लोगों को
अजनबी था
ये नाम, लेकिन
अरबी नाम है तो ज़ाहिर
अरबी नाम है जरा वो। डॉक्टर साहब, हमारे कुछ दोस्तों ने बहुत कुछ सवालात, जैसा मैंने अपने इंट्रो में कहा कि वो जमा किए हैं, तो आज के सवालात मेरे ऐसे होंगे, उसका आप जो मुख्तसर जवाब दे सकें वो बता दीजिए, उनकी तशफ़ी भी हो जाए। जो अमूमन कहा जाता है, जैसे मतलब मेरा पहला सवाल ये है कि अमूमी तौर के ऊपर जो उलमा हैं वो कहते हैं कि जी हज़रत ईसा को उठा लिया गया था, जबकि गामदी साहब कहते हैं कि ऐसा नहीं है, वो वफात पा गए, तो इसके बारे में आप क्या कहेंगे?
देखिए, सबसे पहले तो इससे पहले कि गामदी साहब क्या कहते हैं, उलमा क्या कहते हैं, मेरे ख्याल है जिस चीज़ को हमें मैं एक तमहीर के तौर पर अर्ज करना चाहता हूँ, क्योंकि आपने ज़ाहिर और सवाल आदि पूछने होंगे, वो ये कि इल्मी रवैया हमें इख्तियार करना चाहिए। इल्मी रवैये का मतलब ये होता है कि एक साहिब इल्म بعض دفعہ قرآن مجید کی آیت ہو یا ایک حدیث ہو اس سے استدلال کی بنیاد پہ ایک مفہوم نکالتا ہے، ایک اور صاحب علم اس سے ایک مختلف مفہوم نکال لیتا ہے. تو اس میں بجائے اس کے کہ کوئی پریشانی ہو یا سر پر ٹپل ہو استدلال کا جائزہ لیتے رہنا چاہیے، اور چونکہ استدلال انسان کی کاوش پر بیسڈ ہوتا ہے اس کے اندر غلطی بھی ہو سکتی ہے، ایک ہیومن انڈیور ہے، اٹ کین فالٹر ایز ویل. سو اگر گاندھی صاحب نے کسی قرآن کی آیت یا کسی کانسیپٹ پر ایک مختلف رائے کا اظہار کیا ہے تو ان کی بنیاد بیسکلی ایک ریزننگ ہوتی ہے کسی وجہ سے،
صحیح.
اور اگر کسی اور نے مختلف کیا ہے تو وہ بھی ایک ریزننگ کی بنیاد پہ ہوتی ہے. تو چونکہ اللہ تعالیٰ نے قرآن مجید کو اس طرح سے تو نازل نہیں کیا کہ اس کی تفسیر بھی ساتھ نازل کر دی گئی ہو، اس کی سمجھ کا کام انسان پہ چھوڑا ہے، تو انسان ایک دوسرے انسان سے فرق بھی ہو سکتا ہے. چنانچہ اگر انسانوں میں اختلاف ہو جائے، جیسا کہ اگر آپ کو اس کی تفصیل جاننا چاہیں، صحابہ کرام کے درمیان فہم کا اختلاف ہو جاتا تھا، آپس میں وہ ڈسکشن کرتے تھے، بعض دفعہ اتفاق کر لیتے تھے، بعض دفعہ ان کا اختلاف برقرار رہتا تھا. خود نبی صلی اللہ علیہ وسلم عائشہ کے اگر آپ معاملات دیکھیں تو بعض دفعہ سیدہ عائشہ ایسی سوال کرتی تھیں نبی صلی اللہ علیہ وسلم سے جس کو ان کو سمجھانے کے لیے پھر کافی استدلال کرنا پڑتا تھا. تو یہ ایک علمی رویہ ہے. تو میں یہ سمجھتا ہوں کہ یہ زیادہ امپورٹنٹ ہے کہ ہم اس چیز کو سمجھیں کہ آراء کا جو اختلاف ہے، میں ان سب آراء کی طرف ابھی آتا ہوں انشاءاللہ جو آپ سوال کریں گے، لیکن یہ ایک سیکنڈری چیز ہے. اصل چیز یہ ہے کہ اگر آپ اکیڈیمک رویے کے طریقے پہ قرآن کو سمجھیں اور سمجھائیں تو یہ اصل میں ہمارے سلف صالحین کی ہی روایت تھی. قرآن مجید بھی جب ہمیں یہ کہتا ہے کہ ہم غور کرو، افلا تعقلون، تم عقل سے کام کیوں نہیں لیتے، یا افلا یتدبرون، غور کیوں نہیں کرتے، تو اس کی وجہ یہ ہے کہ آپ غور کریں گے تو ایک بات کو سیکھیں گے اور اس کے نتیجے میں اختلاف پیدا ہوگا. اس اختلاف کو اصل میں اگر مخالفت کا ذریعہ بنا لیا جائے تو تب ایک ہمارے لیے ایک نامناسب چیز ہے، ورنہ صاحب علم حضرات آپس میں اختلاف کرتے ہیں. جہاں تک آپ کے سوال کا تعلق ہے، دیکھیے قرآن مجید کی جو آیت ہے وہ اتنی صریح ہے اپنے اس مفہوم میں کہ حضرت عیسیٰ کو وفات دی گئی. سورہ آل عمران کی جو الفاظ ہیں کہ انی متوفی کا ورافی کا الہی، متوفی کا جو لفظ ہے، توفع کا جو ورڈ ہے، یہ جب اپنے حقیقی مفہوم میں بولا جاتا ہے، ایک تو اس کا میٹافوریکل مفہوم ہے، جب آپ رات کو جب سوتے ہیں تو قرآن کا وہ الذی یتوفاکم بال، رات کو اللہ تعالیٰ آپ کو وفات دیتا ہے. تو باللیل کے الفاظ نے بتا دیا کہ یہاں اصل میں حقیقی موت مراد نہیں ہے، بلکہ نیند بھی چونکہ ایک موت کی قسم کی چیز ہوتی ہے تو وہاں وہ مراد ہے. لیکن یہ جو آیت ہے جہاں پہ حضرت مسیح کی بالکل قطعی طور پہ موت کا ذکر کیا گیا، وہاں پہ کوئی اور قرینہ نہیں ہے کہ اس کو اپنے اصل سے ہٹایا جائے. تو الفاظ یہ ہیں کہ انی متوفی کا، اللہ تعالیٰ کہتے ہیں کہ میں آپ کو وفات دوں گا. تو یہ اس کے بعد اگر آپ اس کی کوئی تعویل کر رہے ہیں کہ توفع کا مطلب اصل میں اٹھا لینا ہے یا پورا لے لینا ہے، تو یہ ایک زبان سے تجاوز ہوگا میرے ہمبل اوپینین کے مطابق. اور شاید اس کی بڑی وجہ یہ بنی ہے کہ روایات چونکہ موجود ہیں بہت کثیر تعداد میں جو حضرت مسیح ان کو زندہ اٹھانے کے بارے میں گفتگو کرتی ہیں، پھر ان کے واپس آنے کے بارے میں گفتگو کرتی ہیں. سو ہمارے ہاں پھر یہ چونکہ تطبیق دینے کا ایک اصول ہے کہ روایت اگر یہ بیان کر رہی ہے کہ وہ اٹھا لیے گئے اور انہیں واپس آنا ہے، قرآن اگر یہ کہتا ہے کہ وہ ان کی وفات ہو گئی ہے، تو پھر وہ پھر ظاہر ہے کہ آپس میں اکارڈنس نہیں پیدا ہوتی، کنکارڈنس پیدا نہیں ہوتی. تو یہ پھر بعض دفعہ وجہ بن جاتی ہے عربی زبان کے ساتھ اس طرح کے معاملہ کرنے میں کہ آپ ایک نئی تعویل کر دیتے ہیں. ورنہ اگر آپ کے ذہن میں وہ روایتیں نہ ہوں کہ حضرت عیسیٰ زندہ اٹھا لیے گئے ہیں، انہیں دوبارہ واپس آنا ہے، اور آپ سیدھا اس متن پہ غور کریں، اللہ تعالیٰ کہہ رہے ہیں کہ انی متوفی کا ورافی کہ لئی، ہم آپ کو وفات دیں گے پھر آپ کو اٹھا لیں گے آپ کے جسم کو تاکہ یہ لوگ اس کی بے حرمتی نہ کر سکیں.
اچھا اس کے اوپر اتنا زور کیوں دیا جاتا ہے؟ مطلب اگر فرض کریں میں نہیں اس کو مانتا کہ جی اٹھا لیے گئے اور میں کہتا ہوں وفات، وہ میرے ایمان کا حصہ تو نہیں ہے.
اصل میں بعض روایتوں میں حضرت مسیح کے آنے کے نتیجے میں ایک دنیا میں ایک دین کا غلبہ ہونا اور ایک لحاظ سے سارے کے سارے لوگوں کا ایک جگہ پہ جمع ہو جانا اور اسلام کا اپنی جگہ پہ متمکن ہونا، چونکہ یہ موجود ہے. اور ہمارے ہاں چونکہ یہ جو جتنی بھی آخرت سے متعلق روایتیں ہیں اس کے اندر مسلمان بہرحال اس چیز کا منتظر ہیں کہ اچھا شاید اب ہم اپنی کھوئی بھی عظمت کو دوبارہ سے حاصل کر لیں گے اور وہ اس کا ذریعہ مہدی و مسیح ہی ہوں گے. تو اس لیے ہمارے ہاں اتنی امپورٹنس بن گئی اس چیز کی کہ اگرچہ وہ عقیدہ نہیں ہے لیکن عقیدے کی جگہ تک پہنچ گیا.
مہدی کا آپ نے نام لیا، وہ بھی کہا جاتا ہے کہ قرب قیامت وہ ان کا ظہور ہوگا اور وہ بھی غامدی صاحب جو ہے وہ نہیں
اس کے بارے میں بھی جتنی مہدی کا، پہلی بات تو یہ دیکھیں حضرت مسیح کے بارے میں تو پھر بھی استدلال کیا جاتا ہے قرآن سے. امام مہدی کے حوالے سے میں عرض کرتا چلوں کہ قرآن مجید میں تو کوئی ایک آیت بھی نہیں ہے جس کو بنیاد بنایا جا سکے، وہاں پہ بھی روایتیں ہیں. اور ابن خلدون میں نے ان روایتوں پہ تنقید کر کے یہ بتا دیا ہے، اور بھی لوگوں نے تنقید کی ہے کہ ان میں سے کوئی ایک روایت کی بھی کل سیدھی نہیں ہے. ایک آدھی روایت جس کو مستند طور پہ ہم دیکھ سکتے ہیں وہ حضرت عمر بن عبدالعزیز کے بارے میں آئی ہے, اور جس طرح سے وہ بیان ہوئی ہے تو راوی نے جب یہ کہا کہ ان کی خلافت آئی تو انہوں نے خود اشارہ کر کے کہا کہ دیکھو یہ اسی کا مستحق ہے اس روایت کا, جہاں کہا گیا کہ خلافت علی منہاج النبوہ دوبارہ قائم ہوگی اور ایک مہدی ہدایت یافتہ, مہدی کا مطلب ہدایت یافتہ خلیفہ دوبارہ ہوگا. تو اس وجہ سے اگر وہ کوئی درست روایت ہے تو وہ ان پہ منطبق ہوتی ہے, وہ
اور اس کے بعد اس کی بولی ہوتی جو یہ اچھا یہ کہ حدیث سے دین میں کسی عمل یا عقیدے کا اضافہ بالکل نہیں ہوتا,
جی
اس کے متعلق فرمائیے.
دیکھیے یہ آپ اس طرح سے سمجھیے کہ اللہ تعالیٰ کی نے جب نبی صلی اللہ علیہ وسلم کو دین دیا تو وہ دین نبی صلی اللہ علیہ وسلم کی طرف سے ہمیں جس طرح سے ملا اس میں قرآن مجید بالکل واضح ہے, اور نبی صلی اللہ علیہ وسلم کی جو اسٹیبلش پریکٹس ہے جو دین ابراہیمی کی پریکٹس جس کو ہم سنت کہتے ہیں وہ بھی بالکل واضح ہے. اس کے بعد پھر کچھ یہ ہوا کہ کچھ لوگوں نے نبی صلی اللہ علیہ وسلم سے سوالات کیے یا کچھ توضیحات کیں اور اپنے طور پہ اس کو بیان کرنا شروع کر دیا. نبی صلی اللہ علیہ وسلم نے نہ ان کو کہا کہ آپ میرے بحاف پہ بیان کریں, نہ وہ کسی وقت تعلیم دینے بیٹھے تھے, یہ افراد آئے, افراد نے پوچھا اور انہیں افراد نے اپنی ہی انیشیٹو پہ کہ ہمیں ایک اچھی بات معلوم ہوئی آیا ہم کو بیان کر دیں. تو جب یہ صورتحال ہے تو پھر آپ یہ اچھی طرح جان سکتے ہیں کہ اگر کوئی عقیدے کی بات ہوتی ہے اور کوئی عمل کی بات ہوتی ہے جو مذہب کی بنیادی بات ہے تو وہ تو قرآن اور سنت میں جو کہ نبی صلی اللہ علیہ وسلم اس کا اہتمام کیا کہ اس کو پہنچائیں وہ اس میں درج ہونی تھی. جس چیز کا آپ نے اہتمام ہی نہیں کیا یہ کیسے ہو سکتا ہے کہ ایسی بات جو عقیدہ اور عمل کی ہو اور قرآن اور سنت کے علاوہ ہو وہ کسی ایسے ذریعے میں نبی صلی اللہ علیہ وسلم آگے بھیج دیں جس کے بارے میں انہوں نے کسی کو کہا ہی نہیں کہ آگے پہنچائیں, کیونکہ یہ حدیث کی جو پوری کاوش ہے ایک غیر معمولی کاوش ہے, مگر یہ ایک انفرادی کاوش ہے, افراد کی کاوش ہے. اس وجہ سے یہ بات ہم کہتے ہیں کہ حدیث کے اندر کوئی عقیدہ اور عمل کا اضافہ نہیں کرتی, اور عملاً بھی ایسا نہیں ہے. یعنی اگر آپ احادیث کے ذخیرے کا جائزہ لیں نہ صرف یہ کہ ایک دعویٰ ہے بلکہ پریکٹیکلی آپ یہ دیکھ سکتے ہیں کہ کوئی ایسی حدیث آپ پوائنٹ آؤٹ نہیں کر سکتے کہ جو کوئی عقیدہ یا عمل کا اضافہ کر رہی ہے, یا وہ کسی طرح سے مس پرسیو ہوئی ہے, مس کنسیپشن ہے, اور یا اس کا قرآن سے تعلق واضح نہیں ہو سکا کسی وجہ سے, حالانکہ وہ کسی قرآن کی یا سنتی کی بات کو ایکسپلین کر رہی ہے.
ڈاکٹر صاحب بات ہو رہی تھی حدیث کے حوالے سے, ایک بڑا عام سوال ہے کہ وہ یہ کہ جی حدیث اور سنت میں کیا فرق ہے.
دیکھیے نبی صلی اللہ علیہ وسلم کی طرف سے جو ہمیں مجمع علیہ دین ملا, مجمع علیہ کا مطلب ہے جس پہ کنسنسس ہے, وہ قرآن مجید کی صورت میں ملا جو کہ قولی تواتر اور صحابہ کے اجماع سے آگے منتقل ہوا, اور بالکل ایسے ہی ایک عملی تواتر اور صحابہ کے اجماع سے جو چیز منتقل ہوئی اس کو ہم سنت کہتے ہیں. یعنی سنت کا مطلب یہ ہے کہ نبی صلی اللہ علیہ وسلم کا وہ اسٹیبلشڈ علم, وہ اسٹیبلشڈ عمل جو انہوں نے اپنے ہاں اپنے فالوورز کے ہاں جاری کیا اور جو متواتر ہمیں منتقل ہو رہا ہے
اس کے لیے کہا بھی نبی نے
اور اس کو باقاعدہ جاری کیا, بالکل, اور اس سلسلے میں اس کا اہتمام کیا, اس سلسلے میں یہ کہا کہ اس کو آگے پہنچایا بھی جائے, اپنے عمل سے بھی بتایا. چنانچہ آپ دیکھیے عبادات ساری کی ساری وہ ہیں کہ جو اسی سنت کے عمل سے ہمیں ملی ہیں, اور نماز, روزہ, حج, زکات, یہ ساری وہ عبادتیں ہیں آپ اگر غور کریں جو حضرت نبی صلی اللہ علیہ وسلم سے پہلے سے کی جا رہی تھی, حضرت ابراہیم کے زمانے سے چلی آ رہی تھیں, نبی صلی اللہ علیہ وسلم نے انہی کو پھر دوبارہ سے ایک مرتبہ پھر اگر کوئی کمی تھی یا کوئی اس میں بدعت داخل ہو گئی تھی اس کو ٹھیک کیا, اور اس کے بعد اس کو اسی طرح سے جاری کر دیا. تو یہ سنت اصل میں وہ اسٹیبلش پریکٹس کا نام ہے. اگر آپ کی مراد یہ ہے کہ پھر حدیث میں اور اس میں کیا فرق ہے, تو حدیث جیسے میں نے پہلے بھی عرض کیا وہ اصل میں چند لوگوں کا بیان ہے جو انہوں نے اپنے انیشیٹو پہ کیا. سنت میں تو نبی صلی اللہ علیہ وسلم نے اس کو باقاعدہ طور پر جیسے قرآن کے بارے میں یہ کہا کہ آپ اس کو پہنچائیں, سنت بھی اسی طرح کی چیز ہے کہ جس میں اس کو انہوں نے اہتمام سے پہنچایا اور ایک بڑی تعداد صحابہ کی وہ انہوں نے اپنے عمل سے اس کو آگے پہنچایا. حدیث کا جو معاملہ ہے وہ یہ ہے کہ وہ بھی نبی صلی اللہ علیہ وسلم نے توضیحات کی, قرآن مجید کے بارے میں کوئی سوال پیدا ہو گیا, سنت کے بارے میں سوال پیدا ہو گیا یا کوئی اور بات ہوئی, اس کے نتیجے میں لوگوں نے آپ سے وہ علم حاصل کیا, اور اس کو ہم پیغمبرانہ علم کا ایک بہت بڑا ایک ہم سرمایہ کہیں گے, اس کو افراد نے اپنے انیشیٹو پہ آگے پہنچایا, اور اس کو وہ تواتر اور اجماع بھی حاصل نہیں ہے جو سنت کو حاصل ہے, بلکہ وہ اکا دکا لوگوں سے آگے بات چلی ہے.
غامدی صاحب نے اپنے میزان میں اس کو 27 سنتوں تک محدود کیا ہے, تو اس
نہیں دیکھیے اب تو خیر اگر آپ اس کو دوبارہ سے دیکھیں گے جب ان کا ریوائز ایڈیشن ہے وہ عنوانات ہیں, 17 یا 18 عنوانات ہیں. جیسے نماز اگر ایک سنت ہے تو نماز ایک عنوان ہے، اس کے تحت بہت ساری اور تفصیلات ہیں جو کہ ہمیں مثال کے طور پہ تواتر سے منتقل ہوئی ہیں۔ تو یہ ان کی وہ علمی کاوش ہے جس میں انہوں نے کوشش کی ہے کہ قرآن جیسے محدد ہے، قرآن تو ویسے ہی ظاہر ہے کہ ما بین الدفتین ہمیں ملا ہے، وہ دو کورز کے درمیان ہے، سنت کے بارے میں یہ ان کی اپنی ریسرچ انہوں نے بیان کرنے کی کوشش کی ہے کہ تاکہ یہ معلوم کر سکیں کہ نبی صلی اللہ علیہ وسلم کی طرف سے وہ جو اسٹیبلش علم ہے، جو عمل ہمیں ملا ہے، وہ اپنی کن کن جگہوں پہ ہے۔ تو یہ ان کی ظاہر ہے اس میں وہ کاوش ہے، اور اس کاوش میں کوئی آدمی اس پہ تنقید کر سکتا ہے یا اس میں کوئی حق و اضافے کے بارے میں کہہ سکتا ہے، تاہم ایک صاحب علم کی یہ تحقیق ہے، یہ تحقیق ان سے پہلے بھی ہو چکی ہے۔ یہ دیکھیے کہ جو مثال کے طور پہ سنن ترمذی ہے، انہوں نے بھی اسی طرح سنتیں بیان کی ہوئی ہیں، یعنی ان کے اپنے کانسیپٹ کے مطابق۔ سنن ابی داؤد ہے، وہ بھی اصل میں ابو داؤد نے نبی صلی اللہ علیہ وسلم کی سنت ہی کو آگے بڑھایا
اس میں انہوں نے
جی، لیکن آپ یہ کہہ سکتے ہیں کہ ان کا جو میتھڈالوجی ہے یا ان کا کنٹینٹ فرق ہے، لیکن یہ کاوش ایسی نہیں کہ نئی کاوش ہے، یہ پہلے بھی ہو چکی ہیں، صرف آپ یہ کہہ سکتے ہیں کہ اس ریسرچ کے نتیجے میں جو کانٹینٹ ہے یا اس کانٹینٹ کی جو میتھڈالوجی ہے کہ کس کو ہم مجمالے کہیں گے، اس میں فرق ہو سکتا ہے۔ تو اسی طرح سے ایک اور صاحب علم نے بات کو بیان کر دیا۔
اسی میں جب بات آگے بڑھتی ہے تو سب سے پہلی چیز جو آتی ہے وہ آتی ہے کہ جی داڑھی جو ہے وہ سنت ہے، تو کیا داڑھی سنت نہیں ہے؟
دیکھیے اس سلسلے میں جو ہم لوگوں کی ریسرچ ہے وہ یہ بتاتی ہے کہ داڑھی کا دین میں کوئی حیثیت نہیں ہے۔ داڑھی اصل میں نہ دین سے کوئی اس کا براہ راست تعلق ہے، یہ تو ہوا صرف یہ ہے کہ نبی صلی اللہ علیہ وسلم نے یہ دیکھا کہ بعض لوگوں نے مونچھیں بہت بڑی بڑی رکھی ہوئی ہیں یا داڑھی بالکل منڈائی ہوئی ہے، تو آپ نے ان کو یہ کہا کہ بھائی آپ کی ہیڈ ٹھیک نہیں ہے، اگر آپ نے کچھ کرنا ہی ہے، منہ پہ کچھ اگانا ہی ہے، تو اپنی داڑھی کے بال بڑے کیجیے اور مونچھوں کو کم کیجیے۔ داڑھی بڑھانے کا مطلقاً حکم کوئی نہ قرآن میں موجود ہے نہ حدیث میں موجود ہے۔ حدیث میں بھی صرف یہ کہا گیا ہے کہ اخلاقی طور پہ آپ کی حید اچھی نہیں ہے، یہ روگ جو رفینس کی حید ہے جو مونچھوں کو اپنے تاؤں دیا ہوا ہے، بڑی بڑی مونچھیں رکھی ہوئی ہیں اور آپ بالکل واقعی آپ نے شیو کی ہوئی ہے یا بالکل وہاں پہ بال نہیں ہے، تو نبی صلی اللہ علیہ وسلم نے کہا کہ یہ مناسب حید نہیں ہے۔ تو گویا وہاں پہ بھی یہ نہیں کہا کہ آپ داڑھی بڑھاؤ، گویا الفاظ یہ ہیں کہ اگر کچھ آپ منہ پہ اگانا ہی چاہتے ہیں تو مونچھ کے بجائے وہ داڑھی زیادہ بہتر لگتی ہے۔ تو جہاں پہ بھی اصل میں جو ان کا سارا سٹریس ہے وہ اخلاقی ہے۔ مذہب کے بارے میں یہ ہمیں جان لینا چاہیے کہ اس کے جتنے بھی احکام ہوتے ہیں وہ انسان کے تزکیے کے لیے دیے جاتے ہیں، چنانچہ یہ ایک بہت بڑا تزکیے کا پہلو ہے کہ انسان کی جو ایک لحاظ سے حیت ہے، اس کی جو اپیرنس ہے، اس کے اندر تکبر کا عنصر ہو، اس کے اندر ایروگنس پیدا ہو۔ جب آپ کی مونچھیں بڑی بڑی ہیں، آپ کی داڑھی منڈی ہوئی ہے، تو آپ ایک ایروگنٹ یا ایک ہاٹی آدمی لگتے ہیں، جس کو پیغمبر نے ناپسند کیا۔ تو پوری کے پورے ذخیرے میں داڑھی اگانے کا کوئی ڈائریکٹ حکم موجود ہی نہیں ہے سرے سے۔
اچھا اس میں نہیں ہے،
ایسا نہیں،
لیکن مونچھوں کے متعلق ہے
وہ، تو دیکھیے وہ تو اسی حید کے متعلق ہے۔ آپ اس کو مونچھوں اور داڑھی سے نکل کے دیکھیے کہ نبی صلی اللہ علیہ وسلم یہ کہہ رہے ہیں کہ آپ کی جو حید ہے اس کے اندر تکبر کا عنصر نہ ہو شامل۔ یعنی تکبر ظاہر آپ کی جب مونچھیں بڑی بڑی ہوں گی وہ ایک امپریشن دیتی ہیں کہ وہ ایک ایسا آدمی ہے کہ جس کو اپنے آپ کو بہت سمجھتا ہے۔ تو بیسکلی جو حید کے بارے میں نبی صلی اللہ علیہ وسلم یا بود و باش کے بارے میں ایک ہوتا ہے کہ بھائی آپ ایک سلیقے کے آدمی بن کے رہیں، یہ آپ نے جو بڑی بڑی مونچھیں رکھی ہوئی ہیں یہ مناسب نہیں ہے، اگر آپ نے کرنا ہی ہے تو ان کو کم کیجیے اور داڑھی کو بڑھائیے۔ ایک یہ پازیٹو اور نیگیٹو جملے کو انسان کی حید کے حوالے سے کہا گیا۔
اس زمانے میں بھی کیا لوگ وہ کرتے تھے شیو وغیرہ،
یعنی ایسا ہوتا تھا کہ وہ جو اس کے مقابلے میں مونچھیں بہت بڑی ہوا کرتی تھی بعض دفعہ، تو آپ نے جب یہ دیکھا کہ لوگ اس طرح سے کر رہے ہیں تو آپ نے کہا کہ یہ مناسب طریقہ نہیں ہے۔ تو اگر تو کہیں یہ ہونا کہ مثال کے طور پہ آپ داڑھی بڑھائیں اور مطلق نہیں کہا گیا ہو، اس طرح سے کہیں بھی نہیں کہا گیا، پورا سرمایہ خالی ہے سر۔
اچھا چلیے ہم نئے سوال کی طرف بڑھتے ہیں۔ مرتد کی شرعی سزا نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ خاص تھی، یہ اشراق کے اگست 2008 کے ایڈیشن میں مجھے لکھ کے دیا گیا ہے کہ جی یہ معلوم کروں میں آپ سے۔
دیکھیے پہلے تو یہ سمجھ لینا چاہیے کہ مرتد کی سزا نبی صلی اللہ علیہ وسلم کے، اگر یہ مان لیا جائے کہ خاص بھی تھی تو کیوں تھی، اس کے پیچھے فلسفہ کیا ہے؟ تو ارتداد کا جو معاملہ ہے، ارتداد کا مطلب ہے کہ آپ دین اسلام چھوڑ کے واپس لوٹ جائیں اپنے شرک کی طرف۔ تو دیکھیں نبی صلی اللہ علیہ وسلم جس قوم کی طرف مبعوث ہوئے تھے، وہ مشرکین عرب یعنی وہ بھی تھے ان میں، ان کے بارے میں قانون یہ تھا کہ اگر وہ جانتے بوجھتے دین کو سمجھتے ہوئے جس کو جھٹلائیں گے، تو چونکہ وہ شرک کا اقرار کر رہے ہیں، شرک کی جو سزا آخرت میں بھی یہ ہے کہ وہ ناقابل معافی ہے، تو دنیا بھی میں اس کی سزا قتل رکھی گئی کہ اگر پیغمبر جو ہے اتمام حجت کر لے، پیغمبر اگر دین کو اس درجے میں واضح کر دے کہ اس سے نکلنے کی گنجائش نہ ہو، اس سے بحث کرنے کی گنجائش نہ ہو، تو پھر اس کے نتیجے میں اگر کوئی شخص ایمان لانے کے بعد ایک مرتبہ پھر شرک کی طرف لوٹتا ہے، تو چونکہ شرک کی سزا آخرت میں بھی قتل ہے اور دنیا میں بھی قتل ہے. تو یہ اصل میں ان مشرکین عرب سے متعلق تھی جن پہ یہ اتمام حجت ہو چکا ہوا تھا. تو ارتداد کی جو سزا ہے اس کو آپ ایک اور انداز سے یہ سمجھیے کہ شرک کفر اور ارتداد اس کی سزا اللہ تعالیٰ ہی دے سکتے ہیں, ہم اس کے آتھورائز نہیں ہیں. دور نبوت میں انہوں نے یہ سزا پیغمبروں کے ذریعے سے جن لوگوں نے ارتداد حاصل کیا وہ ان کو دی,
اس زمانے
آخر میں وہ دی, لیکن اب ظاہر ہے ان کے گزر جانے کے بعد یہ اس قانونی سے متعلق نہیں.
اچھا
ہے سے متعلق بات یہ قانون اتمام حجت سے متعلق ہے, یہ رسالت قانون سے متعلق ہے جن کا اس کا تعلق یہ رسالت سے.
اور شراب کے متعلق,
شراب تو ہر حال میں ناجائز ہے جی, وہ تو اس کا لنک ہی نہیں ہے. شراب کے بارے میں جو بحث ہے وہ یہ ہے کہ کیا شریعت نے کوئی اس کی سزا پرسکرائب کی ہے. تو ہم یہ دیکھتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کے زمانے میں تو سزا تھی کہ ان کو بس پٹائی کر دی جاتی تھی, حضرت ابو بکر کے زمانے میں کچھ کوڑے لگا دیے جاتے تھے 40, بعد میں معلوم ہوا کہ حضرت عمر کے زمانے میں 80 ہو گئے کوڑے, اور وہ بھی حضرت علی نے جب ان کو مشورہ دیا کہ بھئی ایک آدمی اب شراب پیے گا تو الزام لگائے گا, الزام لگائے گا تو اس میں لازماً کوئی اس طرح کی بات ہوگی, تو قذف کی سزا پہ اس کو قیاس کیا گیا. تو اگر کوئی شریعت کی سزا متعین ہوتی تو نبی صلی اللہ علیہ وسلم اس کو دے دیتے, سزا تو دی جائے گی صرف متعین نہیں کیا گیا.
اچھا متعین
متعین یہ بات
یہ اسٹیٹ جو ہے کر
سکتی دے سکتی ہے, اسٹیٹ مقرر کر سکتی ہے. یعنی اب دیکھیے جو بحث ہے وہ یہ ہے کہ تعزیراً آپ کوئی بھی سزا دے سکتے ہیں, لیکن اگر آپ یہ کہیں کہ شریعت نے سزا کوئی مقرر کر دی ہے تو دیکھیے اگر مقرر کر دی گئی ہوتی تو 40 سے 80 کیسے ہو سکتی تھی, اس کو تو ایک ہی رہنا چاہیے تھا. یا نبی صلی اللہ علیہ وسلم نے تو 40 اور 80 دو کوڑے وہ بھی نہیں مارے. تو جو بحث ہے وہ یہ ہے کہ جو شراب کی سزا جو ہے وہ اسٹیٹ کچھ بھی مقرر کر سکتی ہے, شریعت نے مقرر کر کے نہیں دیا.
اچھا قرت کے متعلق آپ نے قرآن شریف کی جمع و تدوین اور تاریخ کے اوپر بہت بڑا کام کیا ہے. خواتین حضرات میں آپ کو بتاتا چلوں, یہ جو کتاب ہمارے سامنے ہے یہ ڈاکٹر صاحب نے ابھی حال ہی میں یہ شائع ہوئی ہے, اور اس میں ایک کریٹیکل اسٹڈی ہے قرآن کی تحقیق کے حوالے سے. تو میں صرف اس کے اوپر ایک ہی سوال میں پوچھوں گا آپ سے قرت کے حوالے سے, اور وہ یہ کہ قرآن پاک کی صرف ایک قرت ہے, باقی قرت عجم کا فتنہ ہے, یہ میزان میں غامدی صاحب نے کہا ہے, اس کی ذرا سی تھوڑی سی وضاحت کریں.
ظاہر ہے تھوڑا سا اس میں تفصیل طلب بات ہے, لیکن میں کوشش کرتا ہوں مختصرا آپ کو یہ بتاؤں کہ اللہ تعالیٰ نے جب قرآن مجید کے حوالے سے اس کی تاریخ بیان کی سورہ قیامہ میں تو یہ بتایا کہ دیکھیے قرآن مجید نجمن نجمن نازل ہوگا, انسٹالمنٹس میں نازل ہوگا, اور اس کے بعد اللہ تعالیٰ اس ان پارٹس کو اکٹھا کریں گے اور ایک نئی ترتیب دیں گے, اور اس نئی ترتیب ہی کو نبی صلی اللہ علیہ وسلم نے فالو کرنا ہے, ایک نئی قرآت ہوگی اور یہی امت میں آگے دی جائے گی. تو وہ قرآت جو خود قرآن مجید نے اپنے بارے میں بتایا اس کے بارے میں یہ نہیں کہا کہ وہ ایک ہوں گے, دو ہوں گے, وہ تین ہوگی, وہ ایک قرآت ہوگی. تو قرآن کے الفاظ یہ ہیں کہ انا علینا جمع ہوا قرآن, ہم قرآن مجید کے جو مختلف حصے مختلف اوقات میں نازل ہوئے ہیں ان کو کولیٹ کریں گے, گیدر کریں گے, پھر فائزہ قرآن فتح قرآن, جب ہم اس کو پڑھیں گے اب آپ نے اس قرآت کی اس نئی قرآت کی پیروی کرنی ہے, اور یہی امت میں جاری و ساری ہوگی
وہ پھر رہے
جی. تو اسی کو ہمارے ہاں اسلاف قرآت العامہ کہتے ہیں, اسی نام سے یہ رہی ہے. ایک موقع پہ آ کے خاص وجہ سے یہ حفظ کے نام سے مشہور ہوگی, ورنہ اپنی اوریجن میں اس کو قرآت عامہ کہا جاتا ہے, اور قرآن مجید کی اپنی روح سے یہ ایک ہی قرآت ہے. تعدد قرآت کے بارے میں جو معاملہ ہے وہ ظاہر ہے کہ ایک ایسی جگہ پہ پہنچا ہوا ہے جس میں ہمارے ہاں جو اخبار احاد سے قرآتیں بھی ہمیں ملی ہیں ان کو بھی ہم نے قبول کر لیا, یہ ہمارے امت کے علماء کا ایک دور میں فیصلہ تھا. ظاہر ہے کہ ہم اس سے اختلاف کرتے ہیں, یہ کہتے ہیں کہ سورہ قیامہ کی جو آیت ہے وہ ڈسٹنکٹلی بتا رہی ہے
وہ
کہ قرآن کی ایک قرآت ہوگی جس کی پیروی کرنی ہے.
اچھا ڈاکٹر صاحب, پھر ایک بریک پہ جانے سے پہلے میں ایک آخری سوال آپ سے پوچھ لوں. ہر آدمی کو اجتہاد کا حق حاصل ہے, اجتہاد کی اہلیت کی کوئی شرائط متعین نہیں ہے, تو اس کے بارے میں آپ کیا کہیں گے؟
دیکھیے ہمارے ہاں اجتہاد ہمیشہ اس کا جو حق ہے وہ ایک عالم کو دیا جاتا تھا, اور اس لیے ضروری تھا کہ وہ عالم اگر اجتہاد کرے گا اور باقی لوگوں نے تقلید کرنی ہے بغیر سوچے اس کو فالو کرنا ہے, پھر تو ظاہر ہے کہ یہ ضروری تھا کہ وہ ایک خاص علم پر فائز ہو, اس کے بغیر وہ یہ کام نہیں کر سکتا. ہم تو یہ سمجھتے ہیں کہ اصل میں اس کی کوئی ضرورت نہیں ہے, یعنی اجتہاد بنیادی طور پہ ان امور میں کیا جاتا ہے جن میں قرآن اور سنت خاموش ہیں. آپ دین کی اسپرٹ کو سامنے رکھ کے کوئی رائے قائم کرتے ہیں, یہ اور اس کی بنیاد استدلال ہے نہ کہ تقلید ہے. اگر تو تقلید اس کی بنیاد ہے پھر تو آپ کو ضرورت ہے کہ آپ کسی نہ کسی معیار کو سیٹ کریں. اگر استدلال اس کی ضرورت ہے تو کوئی بھی آدمی اگر محکم استدلال رکھتا ہے تو وہ اجتہاد تو استدلال کی بنیاد پہ چونکہ ہوگا, لہٰذا اگر عام آدمی بھی کوئی استدلال کرتا ہے کسی ایسے معاملے کے بارے میں, جیسے دیکھیے کلوننگ ہے या टेस्ट ट्यूब बेबी हैं, या बहुत सारे अब नए मामला सरोगेट मदरहुड का मसला पैदा हो रहा है, तो ये सब वो चीजें हैं कि अगर फर्ज कीजिए कोई आदमी दीन की स्पिरिट को सामने रखकर कहता है कि देखिए
मैं बताता चलूं कि इस वक्त मेरे साथ डॉक्टर शहजाद सलीम साहब हैं अल मौरिद के फेलो रिसर्च, और इसके अलावा ये कि इनको दावत दी गई अल मौरिद कनाडा की तरफ से, ये तशरीफ लाए हैं। आज हमने मौका निकाला अपने कनाडा वन टीवी के लिए और इससे हम सवालात पूछ रहे हैं ऐसे कि जो आपके जहनों में उभरते हैं गामदी साहब की फिक्र के हवाले से। तो मैं अब इनसे ये मालूम करूंगा डॉक्टर साहब से, डॉक्टर साहब ये बताइए कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और साहबा कराम के बाद गलबा दीन की खातिर इकदामी जिहाद हमेशा के लिए खत्म हो गया, ये इशराक के एक इशू में कहा गया है सन 2011 में।
देखिए जिहाद के जो का जो प्रिसेप्ट है या कॉन्सेप्ट है, मैं थोड़ा सा इसकी तफसील करने की कोशिश करता हूँ। पहली चीज तो ये हमें जहन में रखनी है कि जिहाद स्टेट करेगी, यानी ये किसी भी शख्स या फर्द को ये हक हासिल नहीं,
किसी ग्रोह को नहीं,
किसी ग्रोह को हासिल नहीं, एक पहली बात तो ये है। दूसरी बात ये है कि जहाज जो आज बाकी है और जिसको हम आज भी जिसको हम कहते हैं ना कि वो माजिन अभी तक जारी है, वो ये है कि अगर जुल्म व उद्वान के खिलाफ हम आज भी इकदाम कर सकते हैं, अगर डिप्लोमेटिक टाइज फेल होती हैं और हमारी ये खास सलाहियत भी है, यानी मिलिट्री माइट भी है, हमारी जंगी सलाहियत भी है, तो हम उस मुल्क के अंदर जहां प्रोसिक्यूशन हो रही है या जुल्म का दौरा है, अगर डिप्लोमेटिकली उस मसले को हल नहीं कर सकते तो हमें इसका इख्तियार है कि हम उसके खिलाफ जिहाद करें। अलबत्ता एक जिहाद की वो किस्म थी जो सहाबा कराम के साथ खास थी, और वो दरअसल कानून इत्माम हुज्जत के तहत थी, और उसका मतलब असल में ये था कि जो लोग हक को जानते बूझते हुए इनकार करें इसके बाद कि रसूलुल्लाह ने उन पर इत्माम हुज्जत कर दिया और हक को वाजे कर दिया, तो उनको फिर सजा दी जाती थी। गोया कि मुनकरीन हक को सजा देने का जो जिहाद है वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और उनके साथियों के साथ खास था। जिहाद की चंद किस्में हैं, अलबत्ता वो जिहाद जैसे कि मैंने अर्ज किया जिसका ताल्लुक अब प्रोसिक्यूशन या ऑपरेशन को खत्म करने के लिए, अगर आपने इकदाम करना है वो आज भी आप कर सकते हैं, उसका ताल्लुक चूंकि नबी सल्लल्लाहु अलैहि वसल्लम से था, इत्माम हुज्जत उन्होंने किया था, मैं और आप कर नहीं सकते। तो चुनाचे मुनकरीन हक को सजा देने का जो मामला था जो सहाबा कराम ने किया अपने जमाने में रोम और ईरान पे हमला करके, वो स्पेसिफिक था। इस वजह से ये इसको मैं डिस्टिंक्टली बयान कर देना चाहिए कि एक जिहाद की वो किस्म थी जो नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में रही और उनके साथ ही खत्म हो गई, और एक वो किस्म है जो उनके उनके जमाने में रही और आगे एक्सटेंडेड है, एक्सटेंडेबल है, और वो ये किस्म है कि जब आप जुल्म और उद्वान के खिलाफ करते हैं
वो भी रियासत, लेकिन
वो भी रियासत हर हाल में करेगी। ये तो एक ऐसा गिवन है कि इस्लामी सजाएं हों या इसी तरह से इकदाम का जिहाद हो, आप इंडिविजुअली ये काम कर ही नहीं सकते, आप किसी को सजा नहीं दे सकते, आप जंग का तबल नहीं बोल सकते बजा सकते।
अच्छा डॉक्टर साहब, ज़कात के मुतालिक के निसाब के बारे में क्या रियासत को यह हक हासिल है कि वो उसको तब्दील कर
दे? जी बिल्कुल, रियासत के बारे से हक हासिल है। नबी सल्लल्लाहु अलैहि वसल्लम के अपने अमल से ये वाज़े होता है कि उन्होंने जो निसाब मुकर्रर किया है वो उन्होंने अपने हालात के लिहाज से और वहां के अरब की जो मामलात उनको सामने रख के मुकर्रर किया है। रियासत उसमें कमी पेशी कर सकती है, जिस चीज में कोई तब्दीली नहीं हो सकती वो ये है कि जो ज़कात की शरहें हैं वो एक अबदी शरें हैं, उनमें कोई तब्दीली नहीं की जा सकती। अलबत्ता ये जो निसाब है जिसको आप एग्जेम्पशन भी कह सकते हैं, ये वो चीज है कि जो रियासत अपने हालात के लिहाज से और अपने सोसाइटी के लिहाज से इसमें चेंज कर सकती है।
जैसे हजरत उमर ने शायद बहुत सारी तब्दीलियां की थी जब
मेरे इल्म में नहीं है कि उन्होंने निसाब में तब्दीली की हो, लेकिन हजरत उमर ने जाहिर है जिस मौके पर जिन चीजों में इसका उनको अलाउंस होगा जरूर किया होगा उन्होंने।
अच्छा डॉक्टर साहब ये बताएं कि यहूद और निसारा के लिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाना जरूरी नहीं, इसके बगैर भी उनकी बख्शिश हो जाएगी?
जी ये असल में इजमाली स्टेटमेंट है, इसका तफसील से मतलब ये है कि अगर उन तक नबी सल्लल्लाहु अलैहि वसल्लम की दावत, आज के यहूद नसारा ज़ाहिर मुराद है, अगर उनकी जो दावत है वो ठीक तरह से नहीं पहुंची या पहुंची है तो जो मुसलमान पहुंचाने वाले हैं उसने उस वजू से दावत को नहीं पहुंचाया, तो इसका ऐन इम्कान है कि अल्लाह ताला उनको से रियायत बरतें। क्योंकि देखिए जिस चीज़ पर असलन उनको पूछा जाना है वो अल्लाह ताला की तौहीद, अल्लाह ताला के हवाले से जो मामला और खुद जो आपने अमल किए हैं उनके हवाले से। रसूलों के बारे में जो असूल है वो ये है कि अगर एक रसूल के बारे में कोई मिसकंसेप्शन है या आप उसके बारे में कोई रिजर्वेशन रखते हैं लेकिन आप जानते बूझते उसका इनकार नहीं कर रहे, तो फिर इसकी गुंजाइश निकल सकती है कि अल्लाह ताला उनको भी माफ करे। क्योंकि इस केस में रसूल का जो इबलाग है, रसूल के बारे में जो मालूमात है, वो खुद गोशा अख्वा में चली जाती हैं। लेकिन अगर ये उजर नहीं है तो फिर जाहिर है कि, और उजर के बजाय उनका रवैया ये है कि एक पैगंबर को सच मानते हैं, सच्चा मानने के बावजूद उसका इनकार करते हैं, तो ये वो रवैश नहीं है जो उनको फिर बचा सके।
बुत परस्ती के लिए बनाई जाने वाली तस्वीर के अलावा हर किस्म की तस्वीर जो है वो जायज है
जी,
इसके मुतालिक
देखिए अगेन मैं ये अर्ज करूंगा कि सबसे पहले तो हमें कुरान मजीद को देखना चाहिए। कुरान मजीद में आप देखेंगे तो मालूम ही होगा कि हजरत सुलेमान ने जब हैकल की तामीर की तो तमासील का लफ्ज आता है। अगर आप खुद बाइबल को उठा के पढ़ेंगे तो आपको नजर आएगा कि उसके अंदर जगह जगह उन्होंने मूर्तियां बनाई, जगह जगह उन्होंने तस्वीरें वगैरह ढाली, और कुरान ने इसको तहसीन की निगाह से देखा कि हजरत सुलेमान ने यह काम किया। और पूरे कुरान में तस्वीर की ममानियत कहीं भी मौजूद नहीं है, कहीं पे भी मौजूद नहीं है। रवायतें हैं जो बाज़ ये कहती हैं कि तस्वीरें ममनू हैं, और रवायतों को भी देखिए वो क्या कहती हैं, तिलका सुअर हाजे है सुअर, सुअर जो है उसकी जमा है, यानी ये इस तरह की तस्वीरें, इस तरह की मूर्तें, गोया कि एक खास इशारा है किसी की तरफ, तमाम की तमाम तस्वीरों की तरफ नहीं इशारा। और अगर आप सियाक व सबाक को सामने रख के देखेंगे और पूरे अरब माहौल को जहां पे फरिश्तों की तस्वीरें बनाई जाती थी, हजरत इब्राहिम की बनाई जाती थी, उनको आवेजा किया जाता था और फिर उनके आगे झुका जाता था, उनको जिंदा समझ के उनके आगे हलवे मांडे पेश किए जाते थे, तो इनके बारे में अल्लाह ताला ने के रसूल ने कहा कि इस तरह की जो तस्वीरें हैं इनको आपको नहीं बनाना चाहिए। तो इससे आपसे आप ये मालूम हो गया कि तस्वीर की जो ममानियत है वो एक खास कॉन्टेक्स्ट में एक खास तरह की तस्वीरों की है, उनको जो उनको पूजा जाता है, और शेख तो हम बर्दाश्त नहीं करेंगे। इसके अलावा अगर आपकी तस्वीरें मेरी है, मेरी वालदा की है, फैमिली की है, किसी और जानने वाले की है, दोस्त की है, वो तो जेरे बहस ही नहीं है यहाँ पे।
इसी नौयत की चीज एक और है और वो है मौसीकी, उसके मुतालिक भी ये है कि जी बस वो नाजायज है, फी नफ्सहू वो जायज नहीं है।
उसमें भी देखिए अगर आप कुरान मजीद का जायजा लें सबसे पहले तो आपको मालूम होगा हजरत दाऊद की तहसीन की गई, वो परिंदों के साथ गाया करते थे, फिर खुद मजामीर जो हैं उनके जो हजरत दाऊद की जो किताब उतरी है जबूर, वो उसको वो बजाया करते थे, इसके बारे में खुद अल्लाह ताला ने उसकी कुरान में तहसीन की है। फिर बाज़ रवायतें अगेन ऐसी आ गई हैं जिनसे ऐसा लगता है कि जैसे मौसीकी को हराम करार दिया गया, उनमें से भी अक्सर व बेशतर ज़ईफ़ रवायतें हैं। इमाम गज़ाली ने इस पर तफसील से लिखा है, एक आध रवायत जिसमें ठीक है उसे साफ मालूम होता है कि वहाँ असल म्यूज़िक ज़ेरे बहस नहीं है बल्कि उसका लच्चरपन का इस्तेमाल। बाज़ दफ़ा ये हुआ कि अक्सर औकात उस ज़माने में जो म्यूज़िक की गैदरिंग होती थी उसमें शराब पी जाती थी, शराब पे लौंडियाँ नाचती थी, और इस नशे के आलम में फिर सारा मामला हुआ करता था। तो आपने कहा गया कि इस तरह की जो साज हैं जिसमें यह मामला होता है उनको मैं तोड़ने के लिए आया हूँ, गोया के वहां असल चीज साज नहीं है बल्कि साज ने जो चीज पैदा की है कि आपने एक ऐसी महफिल बर्पा की जिसमें आप नशे में ये सारा काम कर रहे हैं। खुद बुखारी में जो रवायत है जो हजरत अली से मुतल्लिक है, हजरत हमजा से और हजरत अली से मुतल्लिक है, जब हजरत हमजा ने की जो बाज ऊंटनियां हजरत अली की बाज ऊंटनियां हजरत हमजा के यहाँ थी, तो वो जब उनको वो जरूरत पड़ी किसी वजह से तो जब वो गए तो हजरत हमजा ने शराब पी हुई थी, वहां पे लौंडियों का नाच हो रहा था, एक लौंडी ने गाना भी गाया कि भाई अगर कोई इस ऊंट की कूंचे काट दे इसको मार दे, तो हजरत हमजा ने एक जोश में आके, और ये जंग यानी ये हिजरत के बाद का वाक्य है, जंगे बदर के बाद का वाक्य है, हजरत हमजा उठे उसी नशे की हालत में और उन्होंने ऊंटों का मार डाला। हजरत अली को बड़ी परेशानी हुई इस चीज में। तो इससे साफ मालूम हो रहा है कि असल चीज यहाँ पे हुरमत गाने की बजाने की नहीं है बल्कि गाने बजाने के कंटेंट या उस माहौल की है, क्योंकि वो शराब पी के गाना गाया जाता था, उसके बोल भी इस तरह के हुआ करते होंगे। तो असल जो जानने की चीजें वो देखिए कि फ़ुनून लतीफ़ा की जितनी भी चीज़ें हैं ये असलन नाजायज़ नहीं है, इनका बुरा इस्तेमाल है जो नाजायज़ है। मौसीकी जो है अगर वो बुरी होगी, लचर होगी, या उसके अंदर कोई इमोरालिटी है या शर का पहलू है, हम उसको बिल्कुल ठीक नहीं समझेंगे, जैसे कि तस्वीर के मामले में भी ये राय कायम करेंगे। लेकिन इकबाल का कलाम है या किसी अच्छे शायर का कलाम है, अगर वो साज से बजाया जा रहा है और वो साज सुन के और वो गाना सुन के आपकी तबीयत में फर्क होती है और कोई पहलू उसमें वल्गैरिटी का नहीं है, तो इसकी कोई ममानियत दीन में नहीं है।
चलें आखिर के बस एक आधी सवाल रहता है, और जो लोगों ने कहा कि जी गांधी साहब ने तो सूद को जायज करार दे दिया है, मतलब वो सूद कुछ इस नौयत के इसी तरीके से बीमे को कर दिया गया है, इसके मुतालिक आप बस मुख्तसरन बता दें।
मैं इससे पहले के सवाल का जवाब दूं एक और मैं चाहता हूं बहुत दसपस्ता और हम्बली इस बात को अर्ज करना कि उनकी जितनी भी इस तरह की आरा है वो इस्तदलाल के साथ अपनी अपनी जगहों पर बयान हुई हैं। सूद के मुतालिक जो कुछ उन्होंने कहा, बीमे के मुतालिक, तस्वीर के मुतालिक, मौसीकी के मुतालिक, वो बाकायदा उनकी मुख्तलिफ किताबों में सब्त हैं। हर एक के पीछे उन्होंने अपना इस्तदलाल किया जो सही भी हो सकता है गलत भी हो सकता है। तो असल में जब आप एक कोई चीज ले उठते हैं या लोग बयान करते हैं और बस उसका उन्वान ले लेते हैं तो उनको जरूर ये मैं रिक्वेस्ट करूंगा कि उसका इस्तदलाल पढ़ें। यानी अगर वो फर्ज करें वो कहते हैं कि फलां चीज नाजायज है और फलां चीज जायज है और आपको इससे इख्तलाफ है तो देखिए कि उनकी बुनियाद क्या है, उस बुनियाद पर तनकीद कीजिए। वो बड़ी वकी चीज होगी। लेकिन अगर आप उसमें एक सनसनी पैदा करेंगे तो इससे कोई फायदा नहीं होगा। मैं ये नहीं कह रहा कि आपको हक हासिल नहीं है, हक हासिल तो है, लेकिन इल्मी रवैया ये होगा कि उसमें आप इस चीज को दुरुस्त करें। तो देखें, सूद के बारे में वो ये कहते हैं कि पूरे के पूरे कुरान मजीद में अक्लुर रिबा कहा गया, सूद खाना जो है, पूरा कुरान खाली है सूद देने की ममानियत से। कहीं एक जगह भी, चार आयतें कुरान मजीद की में हैं सूद की, सब के सब जो ये कहती हैं सूद खाना ममनू है। तो आप ये कहते हैं, आमनी साहब मेरे उस्ताद ये कहते हैं कि बुनियादी तौर पर जिस चीज़ की हुरमत है वो सूद खाने की है, सूद देने की हुरमत ज़रे बहस ही नहीं है। वो एक रवायत की नाफहमी से पैदा हुई है, गलत फहम से पैदा हुई है, जो आकिल रबा और मुकिल रबा वाली रवायत है, उसको उन्होंने एक और तरह से एक्सप्लेन किया है। इस वजह से मेरा ख्याल है कि अगर उनकी बात को इस कॉन्टेक्स्ट में रखा जाए तो ये बिल्कुल मुख्तलिफ हो जाएगी।
डॉक्टर साहब, आपका बहुत बहुत शुक्रिया, आप हमारे स्टूडियो में आए और आपने हमें